آگے چلتے ہیں. اب موضوع بھی تھوڑا سا پلٹ رہا ہے اور اس میں بہت ہی ایک اہم موضوع ہے. پیچھے سے ہم نے دیکھا کہ انسان کو بزرگی جو دی گئی اس کی بات تھی, اب اگلی آیات میں وحی کی حفاظت, وہ چیز جو انسان کو انسان بناتی ہے وہ وحی ہے. وحی پر عمل کرنے والے لوگ ہی اللہ تعالیٰ کی رہنمائی سے فائدہ اٹھاتے ہیں. اللہ تعالیٰ نے انبیاء کرام کے لیے ایک خاص حفاظت کا انتظام کیا ہوتا ہے کہ لوگ ان پر پریشر ڈال کر اللہ کی بات میں تبدیلی نہیں کروا سکتے. اس بات کو عصمت انبیاء کہتے ہیں. آئیے دیکھتے ہیں اس میں آیات کے ساتھ ساتھ کیا ہے. آیت نمبر 73, وَإِن كَادُوا لَيَفْتِنُونَكَ عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ لِتَفْتَرِيَ عَلَيْنَا غَيْرَهُ. اور اے نبی صلی اللہ علیہ وسلم, یہ لوگ تو اس بات پر تلے ہوئے تھے کہ آپ کو فتنے میں ڈال کر اس چیز سے ہٹا دیں جو ہم نے آپ کی طرف وحی کی ہے, تاکہ آپ اس کے علاوہ کوئی اور چیز گھڑ کر ہم سے منسوب کر دیتے. لیکن اگر وہ ایسا کرتے یا کرنا چاہتے, وہ اِذًا لَاتَّخَذُوكَ خَلِيلًا, اور اگر آپ ایسا کرتے تب تو یہ لوگ آپ کو اپنا گاڑھا یعنی گہرا دوست بنا لیتے. لیکن ایسا نہیں ہوا. اگلی آیت 74, وَلَوْلَا أَن ثَبَّتْنَاكَ لَقَدْ كِدْتَ تَرْكَنُ إِلَيْهِمْ شَيْئًا قَلِيلًا, اور اگر ہم آپ کو ثابت قدم نہ رکھتے تو عین ممکن تھا کہ آپ ان کی طرف کچھ نہ کچھ جھک ہی جاتے. اگر آپ ان کی طرف جھک جاتے خدا نہ خواستہ تو کیا ہوتا. آیت نمبر 75, موضوع کی کنٹینویشن ہے. اِذًا لَّأَذَقْنَاكَ ضِعْفَ الْحَيَاةِ وَضِعْفَ الْمَمَاتِ, اگر ایسا ہو جاتا تب ہم آپ کو دگنی سزا دیتے زندگی میں اور دگنی سزا دیتے موت پر. پھر اس کے بعد, ثُمَّ لَا تَجِدُ لَكَ عَلَيْنَا نَصِيرًا, پھر نہ پاتے آپ اپنے لیے ہمارے مقابلے میں کوئی مددگار. چلے آپ کی تو مدد نہ ہوتی, لیکن دوسرے لوگ جو آپ کو اس چیز پہ مجبور کر رہے تھے ان کے ساتھ کیا ہوتا. آیت 76, وَإِن قَادُوا لَيَسْتَفِزُّونَكَ مِنَ الْأَرْضِ, اور یہ تو تلے ہوئے ہیں کہ آپ کے قدم اکھاڑ دیں اس زمین سے. لِيُخْرِجُوكَ مِنْهَا, تاکہ آپ کو یہاں سے نکال دے, اور اگر بالفرض آپ کو یہاں سے نکال پاتے ہیں تو وَإِذًا لَا يَلْبَسُونَ خِلَافَكَ إِلَّا قَلِيلًا, اور اگر ایسا ہوا بھی تب تو وہ خود بھی نہ ٹھہریں گے آپ کے بعد مگر تھوڑا سا عرصہ. ان تین آیات میں اتنی شدت ہے کہ یقین کریں کہ پڑھتے ہوئے دل ہل جاتا ہے. مکی دور کے آخری ایام کے ان حالات کی جھلک ہے اس آیت میں, کہ جب حق اور باطل کی کشمکش اس انتہا کو پہنچ چکی تھی کہ حالات بہت نازک رخ اختیار کر چکے تھے. ہر طرح کی تکلیفیں اور آزمائشیں کرنے کے بعد بھی مکہ والے ہمت ہارتے ہوئے نہیں دکھتے. اب وہ حالات تھے کہ جہاں وہ نبی صلی اللہ علیہ وسلم کو مکہ سے نکالنے کی تیاریاں کر رہے تھے. یہاں ایک بیچ کا انٹرفیس ایسا گزرا کہ جس میں مکہ والوں نے یہ چاہا کہ چلو ان کے ساتھ سمجھوتا کر لیتے ہیں. اس کو مکی دور میں سمجھوتوں کا دور کہتے ہیں, کمپرومائز کر لیتے ہیں. لہذا مکہ والوں نے نبی صلی اللہ علیہ وسلم کو کچھ آفرز دیں, جس میں ایک آفر کیا تھی کہ ایک سال آپ ہمارے بتوں کو پوجیں تو دوسرے سال ہم آپ کے خدا کو پوج لیں گے. آج اگر عام ذہن سے دیکھا جائے تو یہ آفر بڑی جینین اور بڑی انسان دوست لگتی ہے, لیکن اللہ تعالیٰ نے سورت نازل کر دی, قل یا ایھا الکافرون لا اعبد ما تعبدون ولا انتم عابدون ما اعبد, گویا کہ ایک سال کی بات بھی نہیں مانی. پھر اس کے بعد انہوں نے کہا کہ اچھا ایسا کریں کہ آپ ایک مہینہ پوج لیں تو ہم ایک سال تک آپ کے خدا کو مانیں گے. پھر بھی بات نہ منی, حتیٰ کہ ہوتے ہوتے مکہ والے یہاں تک آ گئے کہ آپ صرف ایک بار ہمارے بتوں پر ہاتھ پھیر دیں, ان کو جسٹ ویریفائی کر دیں, اٹس اوکے کہہ دیں, چلو سب ٹھیک ہے, تم بھی ٹھیک ہم بھی ٹھیک, تو ہم مسلمان ہو جائیں گے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے دل میں چونکہ ایمان کی محبت تھی, اسلام کی محبت تھی, اور آپ کی تڑپ تھی کہ سب مسلمان ہو جائیں, آپ کے دل میں خیال آیا ہوگا کہ چلو بتوں پہ ہاتھ پھیرنے سے کیا فرق پڑتا ہے, میں مان تو نہیں رہا, پوچھ تو نہیں رہا, صرف یہ خوش ہوں گے نا, قریب تھا کہ آپ ایسا کر دیتے تو یہ آیتیں نازل ہو گئی. وَإِن كَادُوا لَيَفْتِنُونَكَ عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ. آپ کیسے ان کی اس فتنے میں آ گئے؟ کیونکہ ایک پانی کے چشمے کے اندر اگر ایک چٹکی زہر بھی ڈل جائے تو پورا چشمہ پلیوٹ ہو جاتا ہے. آج کے دور میں بھی یہی کوششیں. جو کل کا فتنہ تھا وہی آج کا فتنہ ہے. کسی کو برا نہ کہو, سب جو کر رہے ہیں ٹھیک ہے, لوگوں کو چھیڑو نہیں. کوئی مسلمان رہ کے اللہ کو مان لے, کوئی ہندو کر کے بھگوان کو کہہ دے, کوئی رام کہہ دے, کوئی ایشور کہہ دے, کوئی گاڈ کہہ دے, بس سب کو اچھے اچھے کام کرنے دو. ایگزیکٹلی آج کے حالات میں یہی فتنہ ہے جو ان آیت 73 سے 75 تک ہے. ایک جملہ لکھ لیجیے, کفر بہت سارے اسلام کو اپنے اندر جذب کر سکتا ہے, لیکن اسلام کفر کا ایک اونس بھی قبول نہیں کر سکتا. مثال سے سمجھیے, پانی کا چشمہ ہے, صاف پیور پانی ہے. اگر اس میں اپنے ایک گلاس کیچڑ والے پانی کا یا شراب کا یا پیشاب کا کسی گندی چیز کا ڈال دیا تو کیا وہ پانی پینے کے قابل رہے گا؟ اس کے برعکس کیچڑ بھرا ایک جوہر ہو تو آپ اس میں زمزم کا ڈول بہا دیں, اس کا کیا بگڑنا ہے؟ سمجھ آئیے بات. یہ ہے آج کے دور کا مسئلہ. اسلام مضبوط دین ہے. اللہ تعالیٰ کہتا ہے کہ لوگوں کو اسلام بہت کھٹکتا ہے. جب لوگ اسلام والوں کو تھریٹ نہیں کر پاتے, لوگوں کو ڈرا نہیں پاتے, تو پھر آخر وہ اس قسم کی باتیں پیش کرتے ہیں کہ ٹھیک ہے قرآن تو پیش کرو, اس میں لچک پیدا کرو. آپ کو یاد ہے یہ بات پیچھے کہیں گزری ہے, سورۃ یونس آیت 15 میں, ائتی بقرآن غیر ھذا, یا تو اس سے کوئی مختلف قرآن لے آؤ, او بدل ہو, یا اس کو بدل دو. آج بھی لوگوں کا یہی مسئلہ ہے, ان کو وہ قرآن نہیں چاہیے جو صحابہ پڑھتے تھے اور جس پہ عمل کرتے تھے. وہ کہتے ہیں کہ آج کے دور کا کوئی 2014 کے حساب کے مطابق کوئی چینج شدہ ایڈیشن لے کے آؤ, جس میں سود بھی حلال ہو, شراب بھی کٹسی کے ساتھ پی لی جائے, حجاب کی تو باتیں ہی نہ کرو, نقاب تو توبہ کرو, ان بیئریبل, دس دس دیٹ, اگر یہ کر لو تو ہم مان جائیں گے. پیچھے ہم نے پڑھا مطالبے مانگ رہے تھے, پچھلے سبق میں دیکھ لیا تھا مطالبہ, یہ نشانی وہ نشانی پھر مان لیں گے. اب یہ اتنا زیادہ عام ہو چکا تھا کہ اب اس سے ہٹ کے کہتے ہیں کہ چلو ٹھیک ہے ہم آپ کو مان لیں گے اگر آپ ہمارے کہنے پہ اس کتاب میں چینج کر لیں. قرآن کا یہی نقطہ لوگوں کو آج کے دور میں نہیں پسند آتا. اس کو لوگ ایکسٹریمزم کہتے ہیں, اسی کو لوگ کہتے ہیں کہ یہ فنیٹک ہو گئے ہیں, ان کمپرومائزنگ ہے, یہ وقت کے حالات کے مطابق نہیں چلتے. اللہ تعالیٰ کہتے ہیں اگر آپ نے ان کی یہ باتیں کی ہوتی آپ ان کی طرف سے آئے ہوئے فتنے کا شکار ہو جاتے. آج وہ مسلمان جو غیروں کو خوش کرنے کے لیے متفق علیہ حقائق کو چیلنج کر رہے ہیں. متفق علیہ حقائق کون سے؟ کبھی آج تک 1400 سال کی ہسٹری میں لوگوں نے پردے کو چیلنج نہیں کیا تھا کہ پردہ ہے کہ نہیں ہے. نماز کبھی چیلنج نہیں ہوئی تھی. ایون جس سوسائٹی میں اسلام اتر رہا تھا وہاں تو سب دشمن بیٹھے تھے نا, کسی ایک نے بھی سوال نہیں اٹھایا تھا اللہ کے نبی کے کردار پہ, آپ کی بیویوں پہ, حضرت عائشہ سے آپ کی شادی پہ, آپ کی 4 سے زیادہ بیویوں پہ. کوئی اعتراض آپ نے قرآن میں ابھی تک نہیں پڑھا, آگے بھی نہیں پڑھیں گے. ناسخ اور منسوخ آیتیں ہوتی تھیں, یہود نے کوئی شوشہ اٹھایا لیکن مکہ والوں کو اس سے کوئی چڑی نہیں تھی. شراب حرام ہوئی, کوئی ایک ریئیکشن نہیں اٹھا اس سوسائٹی میں کہ کیوں شراب حرام کی ہے. پردہ تدریجن تدریجن کرتے ہوئے نقاب تک آ گیا, کوئی اعتراض نہیں کسی نے کیا. 1400 سال, یہ آخری صدی کو نکال دیں 19 والی, بلکہ 150 صدی نکال دیں, 1300 سال پہلے تک ان موضوعات پہ کوئی بات بھی نہیں کرتا تھا. آپ ازما کے دیکھیے پرانے دور کی دادیاں نانیاں, کسی مسلک کسی جماعت سے ہوں کیا وہ سر سے پاؤں تک چھپی ہوتی تھیں؟ کوئی کبھی اعتراض ہونا کہ حنفی شافعی مالکی حنبلی کسی مسلک نے کچھ کہا ہو؟ آج جب سے یہ چھو چھو کا مربع بن گیا اور جب سے مسلمان غیر مسلم ملکوں میں نکلے تب سے یہ ایشوز شروع ہوئے, اور آج بھی یہ ایشوز ان ملکوں میں ہی بڑھے ہیں جہاں لوگ منورٹیز میں رہتے ہیں. آپ کی مرضی, آپ کریں نہ کریں, اپنے ملکوں میں کوئی کرتا ہے کوئی نہیں کرتا, کوئی اس کو چیلنج نہیں کرتا. लेकिन आज के दौर में लोग चैलेंज करते हैं। तो हमारे लिए इसमें क्या पता चला कि वही की हिफाजत अल्लाह ने हर मुमकिन तरीके से की, आज मुझे और आपको भी करना है। आप देखिए कि किसी चीज़ पर हाथ फेर देना इसको अप्रूव करना होता है, बुराई को देख कर हत्तुल बसा तौर पर बचना है। और एक छोटा सा जुमला याद रखिए कि छोटे लोगों की बड़ी बड़ी बातें भी छोटी हो जाएंगी क़यामत के दिन। कबायर लिर्रजुल सगीरुन, छोटे आदमी के बड़े गुनाहों को भी अल्लाह ओवरलुक करेगा। छोड़ो, इसको अकल ही नहीं थी, इसको समझ ही नहीं थी, इसको इल्म नहीं मिला, इसके हालात नहीं थे। लेकिन सगायर लिर्रजुल कबीरुन कबायर, बड़े आदमी के सगीरा गुनाह भी बड़े हो जाते हैं। इतना देखा है आपने तीन आयतों में जोर है अल्लाह के नबी पे, ये किया तो ये हो जाएगा, वो किया, यानी अल्लाह अपने नबी को इसमें एक किस्म की सख्ती से कह रहे हैं कि अगर आपने इनकी बात मान ली तो आप फितनों में आएंगे। और बिल्कुल इसी तरह का अंदाज़ आपको सूरत अल-हाक़ा की आयत नंबर 44 से 46 में मिलेगा, बल्कि सूरत मरहले क़्यामत की आयतों में आता है कि वलौ तक़व्वल अलैना बाज़ल अक़ावील लहस्ना मिन्हु बिल्यमीन थुम्मा लक़तअना मिन्हुल बतीन। सूरह क़्यामत की आयतें ये, क्या नबी अगर आपने इनके कहने पर हमारे हुक्म के बग़ैर ही कोई बात घड़ ली, सूद को हलाल कह दिया, शराब को हलाल कह दिया, तो हम आपकी रगे गर्दन काट देंगे, आपको यूं पकड़ेंगे जैसे किसी को सूली देने से पहले पकड़ा जाता है। तो याद रखिए, सब ठीक है कभी नहीं हो सकता, वरना तो गुमराह लोग भी ठीक हो जाए। किसी का जुमला मुझे याद आता है, दर्स में सुना था एक दफ़ा बहुत पहले, वो कहते हैं कि जिस दीन वाले को सब ठीक करे उधर कोई दाल में काला। एक बात समझ लें, देखिए कि यहाँ एक और बात भी पता चलती है कि अगर दीन का काम आप करते हैं ना, तो ज़रूरी नहीं कि सब को आप खुश करें। अमूमन देखिए कि सोसाइटी नफ्स के पीछे चल रही होती है ना, जहाँ नबी आते हैं या अगर आज के दौर में कोई दीन का काम करने लाता है, अब वहाँ कुछ लोग अच्छे काम करते हैं यानी कानून को मानते हैं, तो कुछ कानून शिकन नहीं करते हैं। अब उस बंदे ने बात की कि लोगों कानून को मानो, कौन खुश होंगे? जो कानून को मानते हैं या जो कानून बनाते हैं। क्या वो लोग उस बंदे की बात से खुश होंगे जो कानून शिकनी करते हैं? बस यहाँ से समझ लें, हक बात कहने वाले से कम अज़ कम बातिल काम करने वाले खुश नहीं हो सकते। अब जिनकी शराब की दुकानें हैं, क्या वो शराब का मौजू क्लासेस में सुनने के बाद खुश होंगे? कहेंगे छोड़ो इनकी आते हैं, बैठो घर, ये क्या फितने फैला रहे, हमारा तो कारोबार ठप हो जाएगा। ठीक है, दूसरी तरफ देख लीजिए, जो लोग बातिल पे होते हैं, बहुत ही ज़्यादा गलत चीज़ों को पसंद करते हैं, जिस तरह वो दीन वाले की बात नहीं बर्दाश्त करते ना, इसी तरह जो दीन पे अमल करने वाले होते हैं वो बातिल बातों को पसंद नहीं करेंगे। तो दोनों जगह 50-50 तो रहेगा। तो दीन का काम करते वक्त इस बात को अपने दिमाग से निकाल दें कि लोग मुझसे खुश रहें, ये नहीं होंगे खुश। जैसे आप देखिए पीछे सूरह तौबा में हमने पढ़ा कि मुनाफिकीन ने मस्जिद ज़रार की ओपनिंग नबी सल्लल्लाहु अलैहि वसल्लम से करवाना चाहिए, यही बात है इधर भी, कि एक दफ़ा आप आके वहाँ नमाज़ पढ़ दें तो लोग कहेंगे यहाँ तो अल्लाह के नबी भी आते जाते हैं, इनका तो उनसे भी ताल्लुक है, वो एक रेफरेंस लेके लोग चल पड़ते हैं। तो दीन का काम करना है तो होशियार रह कर जिए। और सबसे बड़ा फितना जो होता है ना इंसान के अपने नफ्स का होता है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खुद भी दुआ मांगते थे इसी तरह के फितनों से बचने के लिए, और हमें भी सिखा गए कि अल्लाहुम्मा रहमतका अर्जू फला तकिलनी इला नफ्सी तरफत आइन। ए अल्लाह, तेरी रहमत की मैं उम्मीद रखता हूँ, बस मुझे मेरे नफ्स के हवाले पलक झपकने तक भी ना करना, क्योंकि एक लम्हे की भूल मंजिल से बहुत दूर ले जाती है। बाज़ दफ़ा आपका एक साइन मिस होता है और आप कितनी दूर चल पड़ते हैं। इसको इस्मत अंबिया कहते हैं, आइन स्वाद मीम ता, असमा कहते हैं बचाना, आसिम बचाने वाला। तो इस्मत बचाओ, अल्लाह के साथ जितना गहरा ताल्लुक होगा ना, अल्लाह आपको गलत फ़ैसलों से बचा लेगा, बिलीव मी। दुनिया में लोगों की बातों में आकर लोग बातें करते हैं, गलत काम होते हैं हर अंदाज़ में। जैसे मिसाल है कि जो लोग एडमिनिस्ट्रेशन का काम करते हैं, बाज़ दफ़ा साथी जो होते हैं उन पर प्रेशर डाल सकते हैं, कोई गलत फ़ैसला करवा ले। तो मैंने अभी इस रिसेंट ट्रिप में जब साथियों के साथ थोड़ा सा ट्रेनिंग सेशन किया, तो मैंने उनको एक ही बात कही, मैंने कहा कि देखें कि, उन्होंने कहा कि आपके जाने से मैं जो सबसे बड़ी कमी महसूस हुई है ना, मैंने कहा काम तो सारा आप ही करते हैं, मैंने क्या करना है। सिर्फ उन्होंने जो बात कन्फेस की, कह लीजिए कि आपके जाने के बाद हमें सबसे बड़ी जो कमी महसूस होती है ना, कि हमें फ़ैसला नहीं करना आता वक्त पर, यानी कुव्वत है फैसला, या जो वक्त के मुताबिक डिसीजन लेना चाहिए ना, सम टाइम हमारा डिसीजन रॉन्ग होता है। तो تو میں نے کہا یہ کر کے سیکھیں گے. پھر میں نے انہیں کہا کہ آپ لازم کریں, ابھی نئے کورس سے شروع ہوئے ہیں, نئے ساتھی ٹرین ہو رہے ہیں, تو میں نے ان کو کہا کہ آپ جب ٹائم ٹیبل بنائیں پہلے استخارہ کریں, اللہ سے مانگیں, وہ آپ کو حکمت دے گا. بعض دفعہ کسی پریشر میں آ جاتے, کلاس سے مشورہ کر لیا مثلا کہ کیا خیال ہے آج کل یہ کریں, اب کلاس میں کچھ لوگوں نے کہا یا سب نے کہہ دیا, اس وقت کر دیا, وہ سراسر غلط فیصلہ تھا. یہ چونکہ اس سوچ میں کہ کلاس کے سارے ہی لوگ کہہ رہے ہیں اور وہ ایک کہتا ہے تو وہ سارے پتہ نہیں کیسے ہو جاتا ہے, بہرحال ہو گیا. اب وہ کیا, جب وہ فیصلہ کیا, اپلائی کیا, تو ساری کلاس پہ اس کا اثر پڑا, تو نقصان سب کو ہوا. بھئی آپ نے یہ فیصلہ کیوں کیا, کلاس یہ چاہتی تھی, تو بھائی کلاس کون ہوتی ہے, بچوں کو تو پتہ بھی نہیں ہوتا کہ کرنا کیا. آپ اپنے گھر کے فیصلے اگر اپنے بچوں سے پوچھ کے کریں تو آپ بتا سکتے ہیں کہ آپ کا گھر چل سکتا ہے؟ کبھی کریلے بھنڈیاں توریاں پکائیں گے آپ؟ تو روز کبھی پیزا منگائیں گے, کبھی برگر منگائیں گے, 15 دن میں سارے مہینے کا خرچہ ختم کر کے بیٹھ جائیں گے. تو بچوں کو نہیں پتہ ہوتا نا. تو اللہ کے حوالے کریں خود کو. میں تو کبھی کسی کو اپنے اوپر نہیں ڈالا کہ اچھا مجھے فون کر لیا کرو, میرے ساتھ رابطہ کرو, وہ سارا دن بھی ہوتا رہے, پھر بھی یہ کہتی ہوں کہ جب آپ کا اپنا اللہ سے گہرا تعلق ہوگا تو آپ لوگوں کے پریشر میں نہیں آئیں گے. اور دین کے کام کرنے والے بندے کو تو جس کو کہنا چاہیے کہ آئرن نروس والا ہونا چاہیے, اپوزٹ دا وینٹ. کیوں کہ معاشرہ کچھ اور ہوتا ہے, لوگوں نے کچھ اور کیا ہوتا ہے, اور جو دین کی طرف نئے نئے آتے ہیں انہوں نے وہ کچھ کیا ہی نہیں ہوتا بیچاروں نے, ان کی بھی مجبوری ہے کیونکہ ان کے لیے وہ چیز ہے ہی نہیں اس طرح کی کہ انہوں نے سیکھی ہو یا پڑھی ہو یا وہ ماحول دیکھا, تو ان کو اس کے فائدے نہیں پتہ ہوتے. اللہ کے نبی نبی تھے, وہ واپس نہیں پلٹنے والے تھے, لیکن اللہ نے ان آیات میں ہم سب کو سکھا دیا وہ کرو جس میں دین کا فائدہ ہے. دیکھیے دین کا کام کرنے کا بہترین رول یہ کہ وہ کرو جس میں دین کا فائدہ ہے, ورنہ لوگ قدم اکھاڑ دیں گے آپ کے. چھوٹی چھوٹی باتوں پہ فتنوں میں انسان آ جاتا ہے, اور یہی باتیں کر کے آپ دیکھیے کہ اس میں, اب اگر آپ پھر دوبارہ اس پہ ایک نظر ڈالنا چاہیں جو آیتیں ہم نے اکٹھی پڑھی ہیں, تو اس میں بہت ساری باتیں ہمارے سیکھنے کی. پہلی بات آپ دیکھیے کہ لیخرجوا کا, تجھے نکال دیں گے, تیرے قدم ہٹا دیں گے. بعض دفعہ دین کے کاموں میں اس طرح سے باتیں ہوتی ہیں کہ در پردہ شیطان وہ کام لے رہا ہوتا ہے ان لوگوں سے جو بڑے اخلاص کے ساتھ وہ کام کر رہے ہوتے ہیں. کیا کہ یہ کام کسی طرح ختم ہو جائے, یہ کام کبھی پنپے نہ, یہ پھولے نہ, ان کو فائدہ نہ ہو, یہ گرو نہ کر سکیں. شیطان کی ان کوششوں سے بچنے کا راز اللہ کے ساتھ گہرا تعلق ہے. جتنا زیادہ آپ اللہ تعالیٰ کے ساتھ اپنا تعلق اسٹرانگ کرتے جائیں گے, اللہ تعالیٰ آپ کے لیے اس میں آسانیاں کرتا جائے گا. پھر دیکھیے ایک اور دھمکی ہے نعتوں میں کہ اگر یہ آپ کو یہاں سے نکال بھی لیتے ہیں تو یہ خود کتنی دیر رہیں گے, اور آنے والے وقت میں یہ بات سچ ہوئی, صرف 1 سال کے بعد بدر کے میدان میں وہ بڑے بڑے 70 سردار مارے گئے جنہوں نے اللہ کے نبی کو مکہ سے نکالنے میں شرکت کی تھی, حصے دار بنے تھے. کیونکہ جب کوئی کسی کے لیے گھڑا کھودتا ہے نا تو وہ خود بھی اس میں گر جاتا ہے, حقیقی بات ہے. اتنا زیادہ ایک انسان ہوتا ہے, اور جو انسان کی اپنی سمجھ ہوتی ہے نا, جس کو آپ کہنا چاہیے انسٹنکٹ, یا جس میں آپ کہیں کہ اللہ بندے کو سمجھ دے دے, تو ہر حالات میں وہ اپنا قصور ڈھونڈتا ہے, دوسرے کو نہیں برا کہتا. مثال ہے جیسے ابھی یہ میں نے بات کی نا آپ سے کہ ساتھی کہتے ہیں کہ ہم آپ کے بعد یہ مس کرتے ہیں, تو ابھی اس دفعہ جب میں گئی ٹرپ میں تو پہلا ویلکم جو لیسن تھا میرا, وہی سب سے بڑی کلاس والوں کے ساتھ تھا, بڑی سے مراد جو اس وقت اسٹاف میں لوگ ہیں. ایسے وہ روئے دھوئے, یقین کریں کہ ایسے لگ رہا تھا کہ کوئی فوتگی ہو گئی ہے, ادھر گلے بھی لگ رہے ہیں, رو بھی رہے ہیں, دعائیں بھی کر رہے ہیں. تو ایک ہی سب کی جملہ ہے کہ ہم آپ کو مس کرتے ہیں, اور پتہ نہیں کیا کچھ جو بھی ان کے دل میں اس وقت آیا نا. تو جو بات سب کے تھے, اگر اس کی کہیں ریکارڈنگ ہو نا اور اگر آپ کو بھی سنیں, تو اس میں ایک ہی سب کا تھا کہ ہمیں یہ لگتا ہے کہ ہم نے آپ کی قدر نہیں کی تو اللہ آپ کو ہم سے لے گیا. تو میں نے کہا آپ نے مجھے خود ہی تو بھیجا, میں خود تو نہیں گئی نا. اس میں بھی کوئی گلہ نہیں کہ گئے ہیں, لیکن جو سیلف اکاؤنٹیبلٹی ہوتی ہے نا, وہ کہہ کہ ہم سے ہی فائدہ نہیں لے سکے تو اللہ نے کہا پھر چھوڑ دو. حالانکہ بات یہ نہیں ہے, یہ سچ نہیں ہے بات, یہ تو ان کی کثر نفسی ہے نا, ورنہ بات ایسی نہیں ہوتی. لیکن دوسری صورت کیا ہے, ہمیں بیچ میں چھوڑ کے چلے گئے, ہمارا خیال ہی کوئی نہیں. کیوں نہیں یہ باتیں آتی؟ کیونکہ سب کو پتہ ہے کہ ہم سب ایک ہی مشن کے راہی ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کے راستے میں اتنے روڑے اٹکائے گئے بلیف میں کہ اگر ابو بکر اور عمر اور عثمان والا ایمان نہ ہوتا صحابہ کا تو سارے ہی بکھر جاتے. کل آپ کو بتایا تھا نا کہ معراج کے واقعے کے بعد کئی کچے پکے لوگ نبی صلی اللہ علیہ وسلم کو چھوڑ کے چلے گئے تھے. तो जो कमज़ोर दिल से आते हैं ना, वो फिर वापस भी आराम से ही चले जाते हैं। लेकिन जिनके दिलों में ईमान जड़ें बना चुका होता है ना, फिर वो पीछे नहीं होते। और ऐसे लोगों को आप देखिए कि अगर ये खुद अल्लाह के नबी को ना भी निकालते ना मक्का से, तो इनके ऊपर एक अजाब आना था और ये सब चले जाते। यही बात आगे भी अल्लाह सुब्हान तआला फरमाते हैं कि ये अल्लाह की सुन्नत है। हर नबी के साथ यही हुआ कि जब नबी किसी कौम से निकल जाता था तो क्या होता था। आयत 77, सुन्नत मन कद अरसलना क़ब्लक मिन रुसुलिना। यही हमारा तरीका रहा इनके बारे में जिन्हें हमने आपसे पहले भेजा अपने रसूलों में से। वला तजिदु लिसुन्नतिना तहवीला, और आप हमारे तरीके में कोई तब्दीली ना पाएंगे। यानी ऐ नबी, फ़िक्र ना कीजिए, गम ना कीजिए, आपके साथ जो हमारा मामला ये कोई नया नहीं है, हमेशा से ऐसे ही रहा, हर दौर में यही रहा। पहले रसूलों को भी जब कौमों ने बहुत सताया, तो जब नबियों ने कौमों को छोड़ा उसके बाद यही हुआ, और ऐसे ही हुआ मक्का वालों के साथ हुआ। आप देखिए कि मक्का हिजरत की, एक साल बाद बदर हो गई, उसमें 70 मारे गए। फिर उसके बाद सन 6 हिजरी में जब मुसलमान गए और वहाँ जाके एक बात हो गई कि जंग नहीं होगी, ठीक 2 साल बाद मक्का फतह हुआ। और वो लोग जो कल मक्का के चौधरी बने हुए थे या मक्का के मुहाफिज और वहाँ के चाबियों के मालिक बने बैठे थे, आज उनको मक्का में दाखिल होने की इजाज़त ही न रही। इस तरह से उनके साथ अल्लाह ताला का ये मामला क्यों हुआ? क्योंकि उन्होंने अल्लाह की नेमत का इनकार किया। तो मेरे और आपके लिए सारी चीज़ों में से बात चाहिए कि जब अल्लाह सुबहान ताला हमें कोई नेमत देता है, तो उस नेमत का इस्तेमाल करना और उसका सही फ़ायदा उठाना उस नेमत को बाकी रखने वाला होता है। और अल्लाह ताला ने ये तो एक बहाना बनाया ना। आप देखिए कि इन्होंने बाय फोर्स नबी सल्लम को नहीं निकाला था, हालात ऐसे बना दिए थे कि अल्लाह के नबी सल्लम निकले, क्योंकि मक्का में कोई खैर दिख नहीं रही थी। वहाँ रहना ऐसी था कि जैसे अपना वक्त ज़ाया करना है। अल्लाह ने नबी सल्लम के लिए उससे बेहतर रास्ता रख दिया। तो अल्लाह से दुआ करते हैं कि हमें लोहा लाट कर दे दीन पर, जो अहकामात जो बातें दीन की अल्लाह सुबहान तआला के नज़र में ठीक है ना, हम उस पर जम जाएँ। अब आप कहते हैं कि फिर हम किस तरह करें, एक हल्का सा एंगल दे के बस इसको हम पूरा करते हैं। जैसे आपको मैंने ज़िक्र किया कि एक हिंदू फैमिली से हमारी बातचीत हुई, उसमें भी यही बात हुई। आप किसी भी पढ़े लिखे फोरम पर आज जाके ज़रा बात करें, आज के दौर का मारूफ तरीका है तालीम या तबलीग के लोगों को कि लोगों की भी कुछ मान लो, कुछ अपनी भी मनवा लो। मसलन जैसे मैंने आपको बताया कि वो बुज़ुर्ग के पीछे जाते हैं और उनके साथ जो भी मामला होता है वो अच्छी अच्छी बातें सिखाते हैं, कोई और तरीका मन चन ना, उस तरीके में नमाज है, फजर के लिए उठना नहीं है उसमें, किसको बुरा लगेगा? ना उस तरीके में 30 रोज़े हैं, इतने लंबे लंबे रोज़े रखो, ना उसमें इतना पैसा खर्च करके हज के लिए जाना है, और ना इस तरह की कोई चीज़ है। ठीक है, नतीजा क्या निकला? कि वो दीन तो सबको ही अच्छा लगेगा। जो अंदर एक अर्ज थी ना कुछ करने की अल्लाह के लिए, दीन के लिए, वो उस बुज़ुर्ग की खिदमत करके पूरी कर ली, और अल्लाह पीछे रह गया। ना उसमें अकीदा है, ना उसमें इबादत है, ना नमाज है, ऐसा दीन सबको अच्छा लगता है। तो जिस्म के अंदर से जिस तरह हड्डियाँ निकल जाएँ तो पीछे गोश्त का ढेर है ना, तो दीन इस्लाम के ये बेसिक रिचुअल्स हैं। और आप जब कुरान पढ़ते हैं ना, तो इस पर अल्लाह का लाख शुक्र किया करें। और मैं भी दुआ करती हूँ आप सबके लिए भी, अपने लिए भी, कि अल्लाह के नबी ने फरमाया कि उम्मत में बहुत बिगाड़ आएगा। फरमाया तुम जिंदा रहोगे तो तुम इतने फितने देखोगे कि इंसान सुबह को उठेगा तो मुसलमान होगा, रात को सोएगा तो काफिर होगा, और इसका अपोजिट है। लेकिन आपने फरमाया कि उसमें एक गिरोह हक पे रहेगा, और वो कौन सा होगा? क्या हमारा नाम? अल्लाह ना करे नाउज़ बिल्ला हम ऐसे प्रदरिस हो जाए कि अपने नाम को उस पर जुड़े, नहीं, वो कुरान वाले होंगे जो अल्लाह और उसके रसूल के दीन को उसकी बेसिक्स पे लेके चलते हैं। तो इंशाल्लाह जितना ज़्यादा आप सीखते जाएंगे आपको ख़ुद भी इसका यकीन होगा। बाकी बातें इंसानों की लिखी हुई हैं, उसकी प्रूफ क्या है? जैसे एक क्रिश्चियन सिस्टर से बात हुई सफ़र के दौरान, तो उनसे मैंने जब बात की, उन्होंने कहा कि आई हर्ड दिस। क्या हर्ड दिस? कि जीसस जो है वो हमारे लिए कफ़ारे पे जा चुके हैं, और उस तरह। तो मैंने उसके बाद जब उनकी बात पूरी हुई तो मैंने उनसे सवाल किया कि सिस्टर कैन आई गेट द रेफरेंस प्लीज़, तुमने ये बात किस से सुनी है? उसको नहीं पता था। कहती आई हर्ड दिस आई डोंट नो। यानी आप जैसे हमने ज़ुबानी बातें सुनी हुई इस्लाम की, उसने क्रिश्चियनिटी की सुनी थी। मैंने कहा देखो जो बात तुमने सुनी है ना, क्या सोर्स है उसका, तो तुम्हें यकीन नहीं। लेकिन मैं तुम्हें ये कह सकती हूँ कि मैं तुम्हारे साथ जितनी भी बातें कर रही हूँ, मुझे 110% इस चीज़ों का यकीन है, बिकॉज़ ये बातें हम मेरे और तुम्हारे गॉड ने कही हैं। हक का एक वज़न होता है ना, तो जिसके पास हक आ जाए फिर उसको उस पर जम जाना चाहिए, और वो थोड़े से लोग भी अगर दुनिया में अपनी बात को लेकर चलते हैं तो यकीन कीजिए कि एक वक्त आएगा कि लोग फिर वापस उन्हीं पे आ जाएंगे। अल्लाह के नबी ने फरमाया क्या दीन बदाउ गरीबन, ये दीन जब शुरू हुआ था तो बड़ा अजनबी था, लोगों को समझ ही नहीं आती थी ये हो क्या गया इनको। और एक वक्त ऐसा भी आएगा कि दोबारा दीन पे अमल करने वाले, दीन को मानने वाले अजनबी हो जाएंगे। और आपने खुशखबरी सुनाई कि फतूबा लिलगुरबा, तो हम दुआ करते हैं कि अल्लाह ताला आज के दौर में हमें वाकई अजनबी बना दे। सबक पूरा हो गया हमारा अल्हम्दुलिल्लाह। चलिए ठीक है, यहाँ रुकेंगे। सुब्हानकल्लाहुम्मा वबिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका वतूबु इलैक।